آپ کی خدمت میں جو ہے عید قربان، عید الاضحیٰ کے موقع پر جو ہے تبریک و تہنیت پیش کرتے ہیں، اور آج جیسا کہ ہم نے جو مناسبت ہے، جو موقع ہے، اسی کے اعتبار سے ہماری گفتگو بھی ہے، جو موضوع ہے وہ گفتگو کا وہی ہے، لیکن سب سے اہم چیز وہ یہ ہے کہ یہ قربانی جو ہے، عید قربان کیوں اس یعنی رکھا گیا، کیوں ہم مناتے ہیں، اور اس کا جو حج سے ارتباط ہے، یعنی اگر حج نہ ہوتا تو جو حج کے مناسک ہیں مین جو ہے اسی کے اندر قربانی ہے۔ تو ہم جو ہے اپنے مہمان جو اسٹوڈیو میں تشریف لا چکے ہیں ڈاکٹر اسد عباس شاہ صاحب، تو ان کی خدمت میں چلتے ہیں پہلے اور انہیں سلام عرض کرتے ہیں اور خوش آمدید کہتے ہیں۔ ڈاکٹر صاحب آپ کو خوش آمدید کہتے ہیں اور خاص کر جو ہے آج کی مناسبت سے آپ کی خدمت میں مبارکباد پیش کرتے ہیں۔
بسم اللہ الرحمن الرحیم، آج سب سے پہلے عید ایمان اور عید امتحان، عید اثار اور عید قربت و قربان، عید رحمان اور عید شکست شیطان کے حوالے سے میں تمام ناظرین کی خدمت میں، بالخصوص سحر عالمی ٹیلی ویژن کی پوری ٹیم کی خدمت میں اس دن کی مناسبت سے ہدیہ تبریک پیش کر۔
شکریہ بہت بہت۔ ایک جملہ جو آپ نے کہا ہے شکست شیطان، ہم چاہتے ہیں اپنی گفتگو کا آغاز بھی وہیں سے کریں۔
دیکھیں جب ہم اس پورے مسئلے کو دیکھتے ہیں، سورہ صافات نے عید قربان کا پورا نقشہ کھینچا ہے،
بالکل
آیت نمبر 102 سے لے کے آیت نمبر 110 بہترین تشریح ہے حضرت ابراہیم علیہ السلام کے خواب کی۔ اگر ہم قربانی کے فلسفے کو دیکھیں تو قربانی فقط حضرت ابراہیم علیہ السلام تک ہی محدود نہیں ہے، بلکہ اس کا سلسلہ حضرت آدم علیہ السلام سے شروع ہوتا ہے، جناب حبیل اور قبیل کے واقعہ سے۔ اور دیکھیں اس جگہ پر بھی خداوند متعال نے جناب آدم علیہ السلام سے جس چیز کا تقاضا کیا تھا اس کے اندر بھی عاجزی کا تھا، نیت کا تھا، کہ انسان کس نیت کے تحت اپنے عمل کو انجام دیتا ہے۔ ہم دیکھتے ہیں کہ حبیل کس طرح سے ایک بوسیدہ سی گندم کو لا کے رکھتے ہیں، اور جناب قابیل کس طرح سے ایک طاقتور تندرست دمبے کو اللہ کی راہ پہ قربان کرتے ہیں، اور اس کے بعد یہی سلسلہ جناب حضرت موسیٰ علیہ السلام کے دور میں بھی نظر آتا ہے، اس کے بعد یہ سلسلہ چلتے چلتے جناب حضرت ابراہیم علیہ السلام تک پہنچتا ہے۔ مگر اس جگہ پر میں اپنے ناظرین کو روکنا چاہوں گا، اس لیے کہ حضرت ابراہیم علیہ السلام کے ہر عمل کو خداوند متعال نے قرآن مجید میں بیان کیا ہے، نہ فقط بیان کیا ہے بلکہ اس کو تمام جہان کے لیے ایک عملی نمونہ بھی قرار دیا ہے۔ اگر ہم دیکھتے ہیں کہ جناب ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے ایک ایسا منصب عطا کیا جس کا سلسلہ قیامت تک جاری ہے۔ دیکھیں ایک سلسلہ نبوت ہے، ایک سلسلہ امامت ہے۔ دیکھیں حضرت ابراہیم علیہ السلام کو خداوند متعال نے نبی کا لقب بھی عطا فرمایا اور امامت کے عنوان سے امام کے طور پر منتخب بھی کیا
جی۔
ہم جب اس سلسلے کو دیکھتے ہیں، دیکھیں انسان کی زندگی میں تین چیزیں بڑی اہمیت رکھتی ہیں، اس کی جان، اس کا مال، اس کی اولاد۔ خداوند متعال نے حضرت ابراہیم علیہ السلام کو ان تینوں چیزوں کے ذریعے سے آزمائش میں ڈالا،
تینوں طریقوں سے امتحان لیا۔
اسی لیے میں نے اپنے برنامے کی ابتدا میں ایمان و امتحان کا لفظ استعمال کیا، کیونکہ حضرت ابراہیم علیہ السلام کے ہر عمل میں ہمیں ایمان انتہائی درجے پر دکھائی دیتا ہے،
بے شک،
اور ایمان کے ساتھ ساتھ امتحان بھی اعلیٰ طریقے سے انہوں نے پورا کیا، اپنا مال راہ خدا میں قربان کیا۔ اور اس کے بعد آتش نمرود جو کہ سب کے لیے برملا ہے، اور اس کی وضاحت میں بھی جانے کی ضرورت نہیں، یعنی اپنی جان کو بھی خداوند متعال کے لیے پیش کر دیا۔ اب آج کا دن جو عید قربان کا دن ہے، آج بھی عید قربان ہم سب سے اس چیز کا تقاضا کرتی ہے کہ ہم تمام کے تمام جو ہیں اپنے اپنے اسماعیل کو اللہ کی راہ میں قربان کریں۔ میں نے جملہ بڑا عجیب سا استعمال کیا، اپنے اپنے اسماعیل،
میں پوچھنا چاہ رہا تھا آپ سے کہ اس سے کیا مراد ہے آپ کی۔
دیکھیں ہر انسان کی جان اس کا اسماعیل ہے، ہر انسان کی اولاد اس کا اسماعیل ہے، ہر انسان کا مال اس کا اسماعیل ہے، اور آج کے دور میں اگر ہم مادیات کے اعتبار سے دیکھیں تو ہر انسان کی جاب اس کا اسماعیل ہے، ہر انسان
اس کا اسماعیل
ہے، ہر انسان کا غرور उसका इस्माइल है। खुदा बंदे मुताल की राह में अपनी इन तमाम चीजों को कुर्बान कर देने का नाम इस्माइल है। अगर हम इन तमाम चीजों को आज अल्लाह की राह में कुर्बान करने के लिए तैयार हैं तो यकीनन हम जनाबे इब्राहिम की उस सुन्नत पर अमल पैरा
अमल पैरा है।
और साथ साथ एक और चीज जरूरी है, आयत कुरानी को अगर आप देखें तारीख के आईने में तो जनाबे इब्राहिम और इस्माइल के दरमियान एक बहुत खूबसूरत मुकालमा भी जिक्र है
जी।
आज के दौर में हमने जनाबे इब्राहिम अलैहिस्सलाम की कुर्बानी को तो याद रखा मगर बाप और बेटे के दरमियान होने वाले उस मुकालमे को हम भूल चुके हैं। इसमें तरबियत के पहलू भी पोशीदा हैं
जी
कि बाप को अपनी औलाद की किस तरह से तरबियत करनी चाहिए और इसके अंदर अंदर इज्जो इनकिसारी के पहलू भी पोशीदा हैं कि बेटे को अपने बाप के साथ किस अदाबो रसूम के साथ गुफ्तगु करनी चाहिए। जब हम इस वाक्या को आयत कुरानी और तारीख के आईने में देखते हैं तो जनाबे इब्राहिम अलैहिस्सलाम इस ख्वाब को देखते हैं 27 ज़िलहज को। जब वो इस ख्वाब को देखते हैं तो पहले वो इसको अपना
ज़िलकादा या
ज़िलहज को ये 3 दिन ख्वाब मुसलसल जनाबे इब्राहिम अलैहिस्सलाम को आता है। जब पहली मरतबा आया तो उसे वसवास समझा, फिर दूसरी रात, फिर तीसरी रात। जब तीसरी रात आया तो अपने बेटे से अपनी ख्वाहिश का इजहार किया, कहा बेटा मैंने ख्वाब में तुम्हें अल्लाह की राह में कुर्बान करते हुए देखा है। आप देखें बेटा किस इज्जो इनकिसारी के साथ कह रहा है और देखें इस जगह पर भी हजरत इब्राहिम अलैहिस्सलाम अपने हुक्म को इम्पोज नहीं कर रहे
जी,
जोर नहीं ला रहे अपने बेटे के ऊपर, प्रेशर नहीं डाल रहे बल्कि मशवरा कर रहे हैं, बेटा मैंने ख्वाब में ऐसे देखा है। अब बेटा भी क्या कमाल बेटा है, क्योंकि नबुवत के घराने का बेटा है ना,
बिल्कुल,
और नबुवत की बातों को समझता भी है
और खुद भी नबी है
जी बिल्कुल। और देखें आम लोगों जैसा ना ख्वाब है ना आम नबियों जैसा कोई नबी है
जी,
बड़ा इंतहाई अहम ख्वाब और उसकी ताबीर भी आज का दिन। अब जब जनाबे इब्राहिम अलैहिस्सलाम अपने बेटे के साथ इस गुफ्तगू को कर रहे हैं तो उस जगह पर माँ मौजूद नहीं है
जी।
अब ये राज़ो नियाज़ की बातें जो हैं बाप और बेटे के दरमियान हो रही हैं,
बीच में कोई नहीं है,
बीच में कोई नहीं। अब बेटा अपने बाप को कहता है कि बाबा मैं खुदा के हुक्म के सामने सर तस्लीम खाऊं। अब बाप बेटे के साथ प्रोग्राम बनाता है कल का कि कल बेटा हम इस टाइम पर इस जगह से हरकत करेंगे और इसी जगह पर आप देखेंगे कि मैंने कहा था शिकस्ते शैतान का दिन
जी,
इसलिए ये 3 जमारात है ना
जी जी।
पहले जमारा पर जब पहुंचते हैं तो शैतान हजरत इब्राहिम जैसे नबी को वरगलाने की कोशिश करता। जनाबे इब्राहिम अलैहिस्सलाम उस मुकाम पर 7 कंकर लेकर उसकी तरफ फेंकते हैं, फिर चलते हैं। अब जमराई दुबुम आता है, फिर शैतान राह हक से भटकाने की कोशिश करता है।
डॉक्टर साहब अगर इजाज़त दिए तो हम यहीं पर रुकते हैं और दूसरे शैतान को ज़रूर कंकड़ी मारेंगे। हम चलते हैं अपने मेहमान की खिदमत में और गुफ्तगू का सिलसिला जहां रोका था यानी हम मार रहे थे शैतान को, दूसरे शैतान को कंकड़ी, तो डॉक्टर साहब की खिदमत में चलते हैं और डॉक्टर साहब से मालूम करते हैं कि उसके बाद आप अपनी गुफ्तगू को
7 ज़िलहज को आने वाले ख्वाब की 10 ज़िलहज को ताबीर हो रही है
जी जी।
अब जब दूसरे मुकामात पर पहुंचते हैं राह से भटकाने की कोशिश, अब जनाब इब्राहिम अलैहिस्सलाम दोबारा से 7 कंकर उठाते हैं और शैतान की तरफ, इसी तरह तीसरे मुकाम पर भी। इसीलिए जमारात एक हज का अहम रुकन है, जो शख्स इसको अंजाम नहीं देता उसका हज कंप्लीट नहीं होता। और देखें जनाबे इब्राहिम अलैहिस्सलाम के बहुत सारे अफाल, जनाबे हाजरा का जनाबे इस्माइल के लिए सफा व मरवा के दरमियान
पानी के लिए
वहां पर चक्कर लगाना, दौड़ना, सही करना
जी।
इसको भी हज का एक अहम रुकन करार दिया गया है
जी।
उसके बाद देखते हैं कि जनाबे इब्राहिम अलैहिस्सलाम जनाबे इस्माइल अलैहिस्सलाम को लेकर उस कुर्बानगाह की तरफ पहुंच जाते हैं। अब कुरान के अल्फाज हैं कि जनाबे इब्राहिम अलैहिस्सलाम जो हैं जनाबे इस्माइल अलैहिस्सलाम को पेशानी के बल नीचे लेटाते हैं और एहतियातन देखें कि लग्जिश ना आ जाए, कहीं बाप और बेटे का प्यार उठ खड़ा ना हो, जाग ना उठे, तो उसके लिए क्या करते हैं, अपनी आंखों पर पट्टी बांध लेते हैं।
और ऐसे भी रवायतों में है कि खुद हजरत इस्माइल अलैहिस्सलाम ने पेशनेहाद की थी कि बाबा अपनी आंखों में पट्टी बांध
जी बिल्कुल, कि कहीं आपके इम्तिहान में लग्जिश ना आ जाए। और साथ में ये भी रवायात में मिलता है कि जनाबे इस्माइल अलैहिस्सलाम ने खुद ये पेशनेहाद दी थी कि बाबा मेरे हाथ और पांव भी बांध
बांध।
लीजिए।
अच्छा, मैं समझता हूँ डॉक्टर साहब कि ये जो चीज़ें हैं, बहरहाल ये दुनिया के लोगों को समझाने के लिए है कि उनके ईमान में मतलब उसमें लग्जिश आ जाएगी और वो डामाडोल हो जाएंगे, बल्कि वो अपनी जगह पर उसी तरह मुस्तहकम थे, इस्तकामत थी उनके ईमान में, कोई कोई कमी नहीं हो सकती थी, बल्कि ये एक तरीके से उस जाविये को भी दिखाना है कि देखो बाप और बेटे की मोहब्बत, उसको भी दिखाने के लिए ये अमाल जो अंजाम दिए गए हों।
जी बिल्कुल, देखें असल में नबुवत का ओहदा ही उस शख्स को दिया जाता है जो अपने हर कदम पर मुस्तहकम रहे,
जी
इस्तेकामत का मुजाहिरा करे। ये जितने भी वाक्यात हैं, अभी आप मिसाल के तौर पर उसी वाक्य को ले लीजिए कि जब हजरत इब्राहिम अलैहिस्सलाम ने खुदा के हुक्म पर
जी
दीवारे काबा को बुलंद किया,
बेशक,
तो उस वक्त अल्लाह ताला ने जनाब इब्राहिम अलैहिस्सलाम से इरशाद फरमाया था, ए इब्राहिम अपनी आवाज को बुलंद कीजिए और लोगों को इस घर के हज के लिए पुकारिए। तो जनाबे इब्राहिम अलैहिस्सलाम ने हम जैसे नासमझों को समझाने के लिए खुदा वंदे मुताल की बारगाह में अर्ज किया था, ए बारे इलाही किस तरह से मेरी सिदा लोगों तक पहुंचेगी। अब खलीले खुदा के दरमियान खुदा की गुफ्तगु है, खुदा वंदे मुताल जनाब इब्राहिम अलैहिस्सलाम से इरशाद फरमाते हैं कि ए इब्राहिम अलैहिस्सलाम आप अपनी आवाज को बुलंद तो कीजिए। अब रवायत के अल्फाज हैं कि जनाबे इब्राहिम अलैहिस्सलाम अपने मुकाम से उठना शुरू हुए, इतना उठे कि दीवारे काबा से भी ऊपर होकर आपने तमाम जहान को मुशाहिदा किया और अपनी आवाज को तमाम उस वक्त जितने भी रूहे इंसानी मौजूद थे उन तमाम तक पहुंचाया। और बास रवायतों में ये अल्फाज भी मिलते हैं, ना सिर्फ लोगों ने उस आवाज को सुना बल्कि शिक्मे मादर के अंदर जो औलादें थी, जो बच्चे थे, उन तक भी ये सदा पहुंची, ना फकत उन बच्चों तक जो कि शिक्मे मादर में थे बल्कि उनकी सुलबों के अंदर भी जितने बच्चे आने थे उन तक भी ये सदा पहुंची। और एक बड़ा खूबसूरत सा जुमला आगा मुकारिम शेराजी कहा करते हैं कि खुदाबंदे मुताल जब अपने नबी की आवाज़ को पहुंचाने पर आए तो शिक्मे मादर क्या उनकी सुलबों के अंदर भी मौजूद उलादों तक पहुंच जाती है,
बेशक,
और
वही
जब
खालिक है।
अपने नबी का इम्तिहान लेना चाहे तो वो आवाज़ जो है करीब बैठे लोग नहीं सुन पाते। ये खुदाबंदे मुताल की एक हिकमत है क्योंकि वो हकीम दाना है, हमसे बेहतर जानता है। अब जनाबे इब्राहिम अलैहिस्सलाम ने जब जनाबे इस्माइल सलामुल्ला अलैहा की गर्दन पर छुरी को रखा ना, कि एक बाप के लिए बड़ा इम्तिहान होता है। अब जैसे ही रखा तो खुदा बंदे मुताल की तरफ से आवाज आई कि ऐ इब्राहिम तेरी कुर्बानी कबूल हो चुकी है। और जनाबे इस्माइल सही व साले उस छुरी के नीचे से उठ खड़े हुए और उस जगह पर खुदावंदे मुताल ने एक दुम्बे को भेजा जिसकी कुर्बानी हो चुकी थी। और साथ में कि अब रवायत के अल्फाज हैं, जनाब इब्राहिम ने सोचा शायद खुदा ने मेरी कुर्बानी को कबूल नहीं किया, गिरिया करना शुरू कर दिया।
जी
रवायत इस मुकाम से आगे बढ़ती है, खुदावंदे मुताल की आवाज आती है, ए इब्राहिम तेरी कुर्बानी कबूल हो चुकी है और इसको हमने आखिरी नबी की सुलब में करार दे दिया है। अब जनाबे इब्राहिम अलैहिस्सलाम को जब क्योंकि आखिरी सुलब नबी की तरफ जो इशारा है वो जनाबे हजरत इमाम हुसैन अलैहिस्सलाम की तरफ इशारा है जिसके मसाइब बयान किए गए जनाबे इब्राहिम अलैहिस्सलाम के सामने, जनाबे इब्राहिम अलैहिस्सलाम ने जनाबे इमाम हुसैन अलैहिस्सलाम के मसाइब पर बाकायदा तौर पर गिरिया किया। अब रवायत कहती है कि जब ये वाकया हो गया इन तीन इम्तिहानात के बाद, यानी माल के इम्तिहान के बाद, جان کے امتحان کے بعد، اولاد کے امتحان کے بعد خداوند متعال نے قرآن مجید میں ارشاد فرمایا کہ ہم نے تجھے لوگوں کا امام قرار دیا. اب پھر جناب ابراہیم اور خدا کے درمیان ایک مکالمہ ہوا. دیکھیں گے خاتم النبیین جو ہے اس کی ختم نبوت کے حوالے سے قرآن مجید کے اندر آیت موجود ہے، اور اس کے حوالے سے بھی کہ حضرت ابراہیم علیہ السلام کو جب نبوت کا عہدہ ملا تو اس وقت جناب ابراہیم نے خداوند متعال سے یہ نہیں پوچھا، اے خدا آیا یہ میری سلم میں بھی تو نے قرار دیا ہے، مگر امامت کے عہدے کے لیے خداوند متعال سے جناب ابراہیم علیہ السلام ہم کلام ہو کر پوچھتے ہیں، اے خداوند متعال آیا امامت کو اس عہدے کو میرے سلم میں بھی قرار دیا ہے. تو دیکھیں ایک عام سی مثال ہے کہ جب بھی کوئی بڑا عہدہ ملتا ہے تو اس کے لیے قربانیاں دینا پڑتی ہیں.
بالکل بہت عمدہ بات کہی ہے آپ نے، اور یہ بھی واقعا سچ ہے، اور آج بھی یہی چیز ہوتا ہے کہ جب کچھ بڑا حاصل کرنا ہوتا ہے تو اس کے لیے قربانی دینی پڑتی ہے. کس لیے حج کرتے ہیں اور کیوں قربانی ہم کرتے ہیں اس کے فلسفے کے بارے میں بات کر رہے ہیں، تو ان کی خدمت میں چلتے ہیں. ڈاکٹر اسد عباس شاہ صاحب جی، آپ ابھی جب کہہ رہے تھے جو
دیکھیں جب ہم لفظ قربان کی طرف آتے ہیں تو قربان کا مطلب ہے اپنے نفس کی بھی قربانی، یعنی خدا بند متعال جن چیزوں کا ہم سے تقاضا کرتا ہے ان میں سے سب سے پہلی چیز جو ہے وہ ہمارا نفس ہے، کہ وہ کتنا پاک اور پاکیزہ ہے، ہم نے کس طرح سے اپنے نفس کی مہار کو اپنے قابو میں کیا ہے، یا پھر اس کا اپوزٹ بھی ہو سکتا ہے کہ ہمارے نفس نے ہم نے کس طرح سے مہار کیا ہوا ہے، یا تو ہم اس انداز سے آگے چلیں کہ ہم اپنے نفس کی مہار کو اپنے ہاتھ میں رکھیں اور اسے خدائی قوانین کے تحت چلانے کی کوشش کریں، یا پھر ہمارا نفس ہماری مہار کو اپنے ہاتھ میں لے گا اور شیطانی قوانین پر ہم سے عمل کروائے گا. اور اس کے لیے سب سے پہلی چیز جو ہے وہ یہ ہے کہ ہمارا رابطہ ہمارے عزیزوں کے ساتھ کیسا ہے، ہمارے قریبی لوگوں کے ساتھ کیسا ہے، ہمارے رشتہ دار بہن بھائیوں کے ساتھ رابطہ کیسا ہے. کیونکہ بہت ساری عیدیں ایسی بھی دیکھی گئی ہیں کہ بھائی بھائی سے بات نہیں کرتا، بہن بھائی سے بات نہیں کرتی، تو یہ ساری انا اس عید قربان پہ قربان کر دینی چاہیے.
بہت اچھا،
تاکہ ہم سب مل کے ایک جگہ پہ بیٹھ سکیں، ایک دوسرے کے دکھ درد میں شریک ہو سکیں، اور جب ہم سے ہمارے ارد گرد کے لوگ راضی ہوں گے، ہمارے اقربا ہم سے راضی ہوں گے، تو خداوند متعال بھی ہم سے راضی ہوگا. کیونکہ خداوند متعال نے خود ارشاد فرمایا ہے کہ حقوق العباد تمہاری ذمہ داری ہے، حقوق اللہ میری ذمہ داری ہے. میں چاہوں تو حقوق اللہ معاف کر سکتا ہوں، مگر حقوق العباد اگر تم پورے نہیں کرو گے اور جس بندے کے حق میں تم ظلم کرو گے، جب تک تم اس سے معافی نہ مانگ لو تمہیں معافی نہیں مل سکتی.
صحیح بات.
اور عید قربان کا دوسرا سب سے بڑا فلسفہ یہ ہے کہ ہم آج کے دن غریبوں کا کتنا خیال رکھتے ہیں، بھوکھوں کا کس طرح سے ہم پیٹ اسیر کرتے ہیں. کیونکہ روایات میں ملتا ہے کہ عام دنوں میں بھی آئمہ طاہرین علیہ السلام کا دسترخوان لوگوں کے لیے کھلا رہتا تھا،
بے شک
چیزہ یہ کہ عید کا دن ہو. ہمیں یہ دیکھنا ہے ہم جو ان کے چاہنے والے ہیں، ہم جو ان کے ماننے والے ہیں، ہم جو ان کے ماننے والوں کا ایک بھرم سا رکھے ہوئے ہیں،
دعویٰ کرتے ہیں
بھرم رکھے ہوئے ہیں. کیوں ہو سکتا ہے کہ آج ہم فقط روایات کے طور پہ ان چیزوں کو عملی کرنے کی کوشش کرتے ہوں، یا فقط اس نام کو زندہ رکھنے کے لیے یہ سب کچھ کرتے ہوں. آیا ہم ان کی بات بھی مان رہے ہیں؟ آج کے دن ہم غریبوں کا کتنا خیال کر رہے ہیں؟ اکثر دیکھا تو یہی گیا ہے عید کے دن میں عام جو مشاہدہ ہے، لوگوں کی کوشش یہ ہوتی ہے کہ قربانی کے بعد قربانی کا جتنا گوشت ہو سکے اسے فریج میں فریز کر لیا جائے. آیا ہم حقوق اللہ کی عبادت کر رہے ہیں؟ ہم سنت ابراہیمی کو بجا لا رہے ہیں؟ آیا ہم اس کے قوانین پر بھی عمل پیرا ہیں؟ اور ایک اور چیز ادھر بیان کر دوں، کیونکہ علماء اپنی کتب میں ذکر کرتے ہیں کہ عید قربان حجاج کے لیے واجب ہے،
قربانی یعنی
قربانی جو ہے وہ حجاج جو ہیں حاجی کرام جو ہیں ان کے لیے واجب ہے, اور عام مسلمان جو ہیں جو حج پر نہیں گئے ان کے لیے سنت ہے. اور ہمارے نزدیک سنت اور ہمارے برادران اہل سنت کے نزدیک سنت موقعہ ہے, واجب کے قریب تر ہے. اور اس کے بھی باقاعدہ طور پر جو حصے ہیں وہ یہ ہیں کہ ایک اللہ کی راہ میں, ایک اپنے لیے, اور ایک غریبوں کے لیے. اور بعض کی جگہ پر چار حصوں کی بات ہے, ایک خدا کا حصہ, ایک رشتہ داروں کا حصہ, ایک اپنا حصہ, اور ایک غریبوں کا حصہ. یعنی یہ تقسیم بندی ہے. آیا ہم اس تقسیم بندی پر عمل پیرا ہیں یا نہیں؟
انشاءاللہ ہم تو آپ کی گفتگو سے اور ناظرین سے یہ کہیں گے کہ ہم اس تقسیم پر عمل پیرا ہوں اور اپنی قربانی کو اللہ کی راہ میں قبول کرائیں. جی شائستہ صاحب, مجھے امید ہے کہ وقت ہمارے پاس
بالکل نہیں ہے, اور انشاءاللہ کہ سارے حصے اپنے لیے نہ رکھے جائیں, جتنے حصے خدا نے حکم فرمایا ہے ان کے اوپر عمل کیا جائے.
جی جی بالکل.